अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्राको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
नेपालगञ्जका अधिकांश मासु पसल दर्ता बिना नै सञ्चालन, 3 दिनभित्र मापदण्ड पुरा नगरे कारवाही गरिने।
बाँकीमा सुरक्षा सक्रियता बढ्यो, 2 जना पक्राउ, रोल्पामा 7 थान ग्रेनेड बरामद, विप्लवका 6 कार्यकर्ता पक्राउ।
सिमानामा भारतीय सडकका कारण बाढीबाट 93,000 प्रभावित, निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाई सफल गराउने प्रधानमन्त्रीको प्रतिबद्धता।
र नेपालगञ्जमा पिस म्याराथन प्रतियोगिता भोलिदेखि हुँदै तयारी पुरा, आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस बाँकीमा पनि मनाइँदै।
यस क्षेत्रका पुराना चिर परिचित, दक्ष र अनुभवी, 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी कुलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँकी।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा, नेपालगञ्जमा सञ्चालित अधिकांश मासु पसलहरू मापदण्ड र दर्ता बिना नै सञ्चालनमा रहेको खुलेको छ। जिल्ला अनुगमन समितिले हिजो नेपालगञ्जका मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरीत मासु पसलहरू सञ्चालनमा रहेको फेला परेको हो। अधिकांश मासु पसल दर्ता नै नगरी सञ्चालन गरेको पाइएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण बाँकीका अध्यक्ष वसन्त गौतमले जानकारी दिनुभयो। कुनै पनि उद्योग व्यवसाय सञ्चालन गर्नु पूर्व सम्बन्धित निकायमा दर्ता गरी तोकेको मापदण्ड पुरा गरेर मात्र सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि त्यसको पालना भएको अनुगमनमा नभएको अनुगमनका क्रममा पाइएन। अधिवक्ता समेत रहनुभएका गौतमले भन्नुभयो। यता हिजै आन्तरिक राजस्व कार्यालयले उद्योगी व्यवसायसँग अभिमुखीकरण तथा अन्तर्क्रिया गरेको छ। राष्ट्रिय कर दिवसको अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको सहकार्यमा राजस्वले अन्तर्क्रियाको आयोजना गरेको हो। अभिमुखीकरण कार्यक्रममा सहभागी व्यवसायहरूले करका विषयमा विभिन्न जिज्ञासाहरू राखेका थिए। त्यस क्रममा व्यवसायहरूले कर प्रणाली झन्झटिलो भएको गुनासो समेत गरेका थिए। आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत जनकराम शर्माले व्यवसायीहरूलाई वर्तमान कर प्रणालीका बारेमा जानकारी गराउनु भएको थियो। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कर अधिकृत शर्माले मूल्य अभिवृद्धि कर, अन्तशुल्क स्वास्थ्य सेवा कर र शिक्षा सेवा करको बारेमा व्यवसायहरूलाई विस्तृत रूपमा जानकारी गराउनु भएको थियो। त्यस क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले अनुगमनका नाममा व्यवसायीलाई आवश्यक दुःख दिने गरेको बताउनु भयो। कार्यक्रममा अर्थशास्त्री एवं उद्योगी अशोक बस्नेत, उद्योगपति कन्हैयालाल वैद्य लगायतले बोल्नु भएको थियो। दैनिक नेपालगञ्जमा खबर छ।
बाँकेमा आसन्न निर्वाचनको तयारीलाई लिएर सुरक्षा सक्रियता ह्वात्तै बढाइएको छ। हिजोदेखि सडकमा म्यादी प्रहरीसहित सुरक्षा सक्रियता बढाइएको हो। निर्वाचन लक्षित विस्फोटनजन्य हिंसात्मक घटना बढेपछि सुरक्षा सतर्कतासँगै सक्रियता बढाइएको सम्बद्ध स्रोतले जनाएको छ। त्यस क्रममा हिजो बिहान 2 जनालाई बाँकी प्रहरीले पक्राउ समेत गरेको छ। बिहान 1-7 प्रहरी टोलीले रनियापुर र चिसापानीबाट 2 जनालाई पक्राउ गरेको हो। बाँकी प्रहरीले पार्टी र पद गोप्य राख्दै सोधपुछ र अनुसन्धानका लागि 2 जनालाई पक्राउ गरेको स्वीकार गरेको छ। बाँकी प्रहरीका अनुसार बैजनाथ 1 चिसापानी रारा बस्तीका 45 वर्षीय कृष्ण बहादुर साई र खजुरा गाउँपालिका 8 रनियापुरका 65 वर्षीय चुन्नी खाँ पक्राउ परेका हुन्। दैनिक नेपालगञ्जमा खबर छ। उता रोल्पामा सुवर्णवती गाउँपालिकाको कोली गाउँबाट प्रहरीले हिजो दिउँसो नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका 5 कार्यकर्ता पक्राउ गरेको छ। एउटा घरमा तयारी अवस्थामा राखिएका 7 थान ग्रिनेड समेत फेला परेका छन्। सुनसहारी 6 का हिमलाल पुन, रोल्पा नगरपालिका 10 का धनबहादुर थापा र वीरबहादुर ओली, सुनावती 5 मिनराम विष्ट र खड्कबहादुर केसी पक्राउ पर्नु भएको छ। सदरमुकाम र सुलीचौरबाट गएको छुट्टा छुट्टै टोलीले पक्राउ गरेको र सबैजना नेकपाका जिल्ला तहका नेता रहेको प्रहरीले जनाएको छ। रोल्पाका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालले उनीहरूलाई खोज्न गएको प्रहरीले एउटा घरमा लुकाइराखेको विस्फोटक पदार्थ समेत बरामद गरेको बताउनुभयो। कान्तिपुरमा खबर छ।
यस्तै रुकुममा सल्यानको फारुलस्थित जनज्योति माध्यमिक विद्यालय नजिकै बम विस्फोट भएको छ। अज्ञात समूहले शनिबार राति बम विस्फोट गराएको प्रहरीले जनाएको छ। यता प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र व्यवस्थित रूपमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्य चुनाव सफल पार्न सुरक्षा व्यवस्था कडा पारिने बताउनु भएको छ। प्रेस युनियन डडेलधुराले हिजो बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले उम्मेद्वारहरूको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको र आफू राजधानी फर्केपछि सुरक्षा व्यवस्था अझै कडा पारिने बताउनुभयो। उहाँले भन्नुभयो, नेपाल कम्युनिस्ट पार्टी विप्लव नेत्रविक्रम चन्द समूह बाहेक अरू कसैले पनि आतंक मचाएको खबर छैन। उम्मेद्वारमाथि हमलाको प्रयास गर्नेलाई पक्राउ गरिएको छ। सुरक्षा व्यवस्था कडा पारी भव्य रूपमा चुनाव भएरै छाड्छ, यसमा शंका गर्नुपर्ने कुरा कुनै छैन। देउवाले आसन्न निर्वाचनपछि काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने दावी पनि गर्नुभयो। उहाँले काङ्ग्रेसको जित भए मात्र मुलुकमा स्थायित्व र लोकतन्त्र सुदृढ हुने बताउनुभयो। नेपाली काङ्ग्रेसका सभापति समेत रहनुभएका देउवा यतिखेर 7 नम्बर प्रदेशका विभिन्न जिल्ला लगायत गृह जिल्ला डलधुराका गाउँ गाउँ पुगी चुनावी सभालाई सम्बोधन गरिरहनु भएको छ। मङ्सिर 10 र 21 गते 2 चरणमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन नजिकिँदै आउँदा देउबा लोकतन्त्रलाई बचाउन भन्दै चुनावी सभालाई सम्बोधन गरिरहनु भएको छ। आजको नागरिकमा पुष्कर भण्डारीले खबर लेख्नु भएको छ।
बर्दिया क्षेत्र नम्बर 2 को प्रदेशसभा खका रापरपाका उम्मेद्वार मणिराम विष्टको हृदयघातका कारण मृत्यु भएको छ। उहाँको काठमाडौँ स्थित गंगालाल हृदय केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो। रापरपाका केन्द्रीय सदस्य गीता बस्नेतले विष्टको उपचारका क्रममा काठमाडौँमा शनिबार मृत्यु भएको बताउनुभयो। कान्तिपुरमा खबर छ।
भारतले निर्माण गरी नेपाल सीमावर्ती क्षेत्रमा सैन्य आवागमनका लागि निर्माण गरिएको भनिएको सडक सीमा सडक निर्माणसँगै बाँकेमा बाढीको जोखिम बढेको गएको छ। नेपालको पुरै सीमावर्ती क्षेत्रमा भारतीय सरकारले सन् 2015 सीमा सडकको नाम थालेको निर्माण अहिले बाँके नरेनापुर गाउँपालिका दक्षिणी भेगमा भइरहेको छ। यसअघिसम्म होलिया बेतहनी गङ्गापुर र मटिहाको क्षेत्रमा बाढीले डुबान गर्दै आएको थियो। गत साउन 29 गतेको बाढीले नरेनापुर गाउँपालिकाको पुरै अर्थात् 6 वडा प्रभावित गर्यो। नरेनापुर खोला कालाफाँटा लक्ष्मणपुर र कटकुइया क्षेत्रबाट बग्ने जङ्गली खोलाको मुहान थुन्ने गरी भएको सडक निर्माण सो पुरै क्षेत्र जलाशय बनेको थियो। नारायणपुर गाउँपालिकाको वडा नम्बर 6 गङ्गापुर र वडा नम्बर 5 मटैयाको केही भाग बाहेकको स्थानमा यसअघि बाढी आएको रेकर्ड छैन। प्रशासनले नारायणपुरको सबै वडामा सबै व्यक्तिहरूलाई राहत उपलब्ध गराए पनि बाढीका कारण र सुधारबारे अनुसन्धानहरू अघि बढेनन्। यस वर्ष बाढीबाट प्रभावित हुनेको सङ्ख्या झन्डै 93,000 पुगेको प्रशासनको अभिलेखमा छ। दैनिक नेपालगञ्जमा खबर छ।
बैतडीको पञ्चेश्वर गाउँपालिका 4 आमा चौराकी 50 वर्षीय रुवसी आउजीले स्थानीय तह निर्वाचनमा बारेस मार्फत भोट दिनुभयो। मतबदर हुने चिन्ताले उहाँले बारेस मार्फत मतदान गर्नुभएको हो। यसपटकको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा पनि बारेस लिएर जानुपर्ने बाध्यता छ। आफूले दिएको मत बदर नहोस् भनेर उहाँ बारेस लिने गरेको बताउनुहुन्छ। मतदाता शिक्षक अभावमा उहाँ जस्ता धेरै मतदाता बारे मार्फत मत दिन बाध्य छन् भने कतिपय मतदाताको मत बदर हुने गरेको छ। आसन्न निर्वाचनका लागि त मतदाता शिक्षा कार्यक्रम नै ढिलो सञ्चालन भएपछि मत बदर हुने चिन्ता झनै बढेको छ। बिरा गडालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
प्रतिनिधि सभा र प्रदेशसभाको मङ्सिर 21 गते हुने निर्वाचनका लागि सुर्खेतमा राजनीतिक जोडघटाउ सुरु भइसकेको छ। 6 नम्बर प्रदेशको प्रवेशद्वार र भावी राजधानीका रूपमा हेरिएको सुर्खेतको एक बहालवाला सहित 4 पूर्व मन्त्री चुनावी मैदानमा हुनुहुन्छ। राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने काङ्ग्रेसका नेता एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य एवं पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी, वर्तमान सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट, एमाले पोलिट ब्युरो सदस्य एवं पूर्व मन्त्री एमलाल कणे लगायत चुनावी मैदानमा रहेको सुर्खेत चासो केन्द्र बनेको छ। नागरिकमा खबर छ। पश्चिम डायरीमा सुशासन कायम गर्न जनप्रतिनिधिलाई सुशासन विज्ञको सुझाव।
सुशासनको जिरोबाट सुरु गर्नु पर्दैन। सुशासन दिनका लागि यो मुलुकमा धेरै ऐन कानुनहरू स्थानीय स्तरमै पनि छन्। नेपाल सरकारले तत्कालीन नेपाल सरकारले पनि निर्माण गरिसकेका छन्। त्यसलाई चाहिँ आफ्नो अनुकूल निर्माण गर्नु पर्यो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
तपाईँ प्यान दर्ता नगरी व्यापार व्यवसाय वा कुनै आय आर्जन गरिरहनु भएको त छैन, ध्यान दिनुहोस्। व्यवसाय वा रोजगारी गर्ने व्यक्तिले प्यान दर्ता गर्नु अनिवार्य छ। कर सम्बन्धी जानकारीको लागि आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुहोस्। कर तिरौँ आफ्नो आमदानीको बदैता सुनिश्चित गरौँ। आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज।
दाइ सन्चै हुनुहुन्छ? बधाई छ है हजुरलाई, चुनाव जित्नु भएछ नि। अब त नीति नियम योजना कार्यक्रम तथा बजेट पनि स्थानीय तहको सरकारले नै बनाउँछ रे नि, हो त दाइ?
हो नि बहिनी, बरु तपाईँले पनि अपाङ्गता क्षेत्रमा के काम गर्न आवश्यक छ तुरन्त योजना बनाएर जनप्रतिनिधिहरूलाई दिइहाल्नुहोस् है। अब त जनताले घर दैलोमा नै आफ्नो अधिकार लिनु पाउनु भएका छन् नि।
हुन्छ नि दाई, म आज नै सबै अपाङ्गता भएका महिलाहरूसँग छलफल गरी योजना बनाउनतिर लागिहाल्छु। बरु मलाई ढिलो भयो, सबैलाई खबर पनि गर्नु छ, त्यसैले म हिँडेँ है त।
कतै तपाईँले पनि आफ्नो स्थानीय तहको नीति नियम र योजना बनाउँदा अपाङ्गता भएका महिलाहरूलाई छुटाइरहनु भएको त छैन?
तपाईँ हामी सबै मिली अपाङ्गता भएका महिलाहरूको मानव अधिकार स्थापित गर्न आजदेखि आफ्नो ठाउँबाट लागौँ।
सिबिएमको सहयोगमा नेपाल अपाङ्ग महिला सङ्घ।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भएको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
स्थानीय तहहरूले विषयगत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक पर्ने नीति नियमहरू बनाइरहेका छन्। विषयगत सेवा अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, प्राकृतिक प्रकोप व्यवस्थापन लगायतका सेवा प्रवाह अहिले स्थानीय तहबाटै हुन थालेपछि नागरिकहरूलाई सहजता समेत भएको छ। स्थानीय तहले सुशासन र पारदर्शी रूपमा कसरी काम गर्न आवश्यक छ त कुराकानी गर्दै सुशासन विज्ञ केदार खड्का।
जनप्रतिनिधिहरू निर्वाचित भएर आउनुभएको छ, उहाँहरू सुशासन दिन्छु भनेर नै आउनुभएको, त्यसकारण सबभन्दा पहिले जनप्रतिनिधिहरू सुशासन दिन्छु भनेर प्रतिनिधि भएर आइसकेपछि उहाँहरूले के भए पनि सुशासन हुन्छ, के भएन भने सुशासन हुन्न भनेर चाहिँ बुझिदिनुपर्छ। र सुशासनका लागि नेपालमा अधिकांश कानुनहरू अन्तर्राष्ट्रिय स्ट्यान्डर्डका कानुनहरू, स्तरका कानुनहरू हामीसँग बनेका छन्। हाम्रो संविधान भर्खरै आएको छ, त्यो अन्तर्गत स्थानीय तहको निर्वाचन भइसकेको छ, अब चाहिँ प्रदेश र केन्द्रको निर्वाचन पनि आज आगामी दिनमा हुँदैछ। त्यसले गर्दाखेरि कानुनी संरचनाको दृष्टिकोणले हाम्रो मुलुक करिब करिब सम्पन्न नै हुँदैछ। राजनीतिक दलका नेताहरू योजनाको विज्ञ हुनु पर्दैन, तर योजनाको बारेमा जानकार हुनुपर्छ,
जानकार हुँदै त्यसलाई कार्यान्वयनको पक्षमा
कार्यान्वयन तहमा लानु पर्यो, नेतृत्वदायी भूमिका निर्वाचन गर्नुपर्छ। र अर्को कुरा भनेको सुशासन दिनका लागि नेपालमा करिब करिब 19 सङ्घ संस्थाहरू छन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत, राष्ट्रिय सूचना आयोग, राष्ट्रिय सत्ता केन्द्र, अडिटर जनरलको अफिस, त्यसपछि पब्लिक प्रोक्युरमेन्ट अफिसहरू जति पनि छन्, यी खालका 19 संस्थाहरू छन्। यी संस्थाहरूका बारेमा केही न केही जानकारी राजनीतिक दलका नेताहरूले जानकारी राख्नुपर्छ, किनभने तपाईँको कानुन थाहा छैन भनेर त्यो क्षम्य हुँदैन। र यदि जनप्रतिनिधिहरूले गलत गरिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबभन्दा पहिले छानबिन गर्छ।
जस्तो स्थानीय निकाय हुँदा पनि स्थानीय निकायहरूले सुशासन र पारदर्शिताका लागि धेरै राम्रो अभ्यास गरेका उदाहरण पनि छन् भने केहीले राम्रो गर्न नसकेका उदाहरण छन् र कारवाहीमा परेका उदाहरणहरू पनि रहेका छन्। अब स्थानीय निकाय स्थानीय तहमा परिणत भइसकेपछि अब यो सुशासनलाई कसरी बुझ्नुपर्छ?
सुशासनको जिरोबाट सुरु गर्नु पर्दैन। सुशासन दिनका लागि यो मुलुकमा धेरै ऐन कानुनहरू स्थानीय स्तरमै पनि छन्। नेपाल सरकारले तत्कालीन नेपाल सरकारले पनि निर्माण गरिसकेका छन्, त्यसलाई चाहिँ आफ्नो अनुकूल निर्माण गर्नु पर्यो, त्यसलाई चाहिँ एउटा कन्टेक्स्चुलाइज गर्ने कामहरू कानुनको चाँडोभन्दा चाँडो गर्नुपर्ने हुन्छ। र सुशासनको भयो कि भएन भनेर इन्डिकेटर चेक गर्नको लागि नागरिकहरूको सन्तुष्टिको लेभल चेक गर्नु पर्यो। तपाईँले तपाईँका आफ्नो चुनावी क्षेत्रमा भएका नागरिकहरू तपाईँको नगरपालिकाबाट गाउँपालिकाबाट सेवा प्राप्त गरिरहँदाखेरि स्वास्थ्यबाट कृषिबाट यी विद्यालयबाट जति पनि कार्यालयहरू छन् सेवा प्रदायक कार्यालयहरू छन् उनीहरूले दिएका सेवाबाट सन्तुष्टि कति प्रतिशत छन् कति चाहिँ होला भनेर तपाईँले आकलन गर्नुपर्छ। त्यसको गर्नको लागि सार्वजनिक सुनवाईको माध्यमलाई प्रयोग गर्न सकिन्छ, सार्वजनिक परीक्षणको माध्यमलाई प्रयोग गरिन्छ, सामाजिक परीक्षणलाई टुल्सको रूपमा प्रयोग गर्न सकिन्छ, अर्को कम्युनिटी स्कोर कार्ड भन्ने छ, सिटिजन रिपोर्ट कार्ड भन्ने टुल्सहरू चाहिँ छन्, संयन्त्रहरू छन्, त्यस्ता माध्यमबाट चाहिँ यस्ता किसिमको जानकारी लिन सकिन्छ। त्यसकारण सुशासन दिनका लागि दलका स्थानीय नेताहरूले प्रत्येक पल आफूलाई परीक्षणमा राख्नको लागि मैले दिइरहेको सेवाबाट कति प्रतिशत जनताहरू खुसी छन् भनेर चेक गरिराख्नुपर्छ र कम्तीमा पनि 51% जनता सन्तुष्ट हुनै पर्यो, नभए फल हुन्छ।
यहाँ सुशासनका क्षेत्रमा लामो समयदेखि क्रियाशील हुनुहुन्छ, लामो अनुभव छ र धेरै ठाउँहरूमा यहाँले अनुगमन पनि गर्नुभएको छ भन्नाले प्रत्यक्ष रूपमा तपाईँ एउटा अनुभव प्राप्त व्यक्तित्व हुनुहुन्छ। अब हाम्रा स्थानीय तहहरूले कस्ता कुरालाई सुधार गर्न जरुरी देख्नुहुन्छ? अहिले जनप्रतिनिधि आइसकेको पनि 100 दिनभन्दा बढी भइसकेको अवस्थामा तत्काल चाहिँ के कुरालाई सुधार गर्दै जान सक्यो भने चाहिँ समग्र हामीले राष्ट्रलाई नै सुशोषित र सुशासनयुक्त बनाउन सक्छौँ। अन्त्यमा
अब उहाँहरूको त्यो हनिमुन पिरियड सक्यो, 100 दिन सक्यो, तपाईँले भने जस्तै सकेको छ, अब उहाँहरूले नतिजा देखाउन थाल्नुपर्छ। नतिजा देखाउन लागेको भन्दा हिजो जुन जुन गुनासो गरेर जनतालाई उचालेर उहाँहरू चुनाव जितेर आउनु भएको छ र प्रतिबद्धता गर्नुभएको छ, त्यो चाहिँ अब राजनीतिक दलहरूको चाहिँ प्रतिबद्धता मार्फत जुन घोषणा पत्र मार्फत सार्वजनिक गरेर आउनु भएको छ त्यो पुरा गर्नु पर्यो। र सबैभन्दा पहिले आफ्नो सेवा कार्यालयहरूमा सरकार भनौँ जनप्रतिनिधिमूलक कार्यालयहरूमा सेवा लिन आउने मान्छेहरूलाई सन्तुष्टि परीक्षण गरिराख्नु पर्यो र उहाँले चाहिँ स्वास्थ्यको कार्य हेर्ने भने स्वास्थ्यको औषधि उपचार टाइममा पाए कि पाएन, फ्री मेडिसिन जुन प्राप्त गर्नुपर्छ त्यो समयमा पाए कि पाएन, सब्सिडीको मलहरू लिन पाउँछन् कृषकहरूले त्यो लिन पाएका छन् कि छैन भन्दा सेवा प्रवाहलाई फोकस गर्नु पर्यो। योजना छँदैछ, वार्षिक योजना बनाउने काम त उहाँले आफ्नो विभिन्न तहबाट गरिराख्नुहुन्छ भने दिने सेवा सबैभन्दा पहिले त आफू बस्ने कार्यालय नागरिक नगरपालिका होस् अथवा गाउँपालिका हो त्यहाँबाट दिने आफ्नो कार्यालयको सेवा प्रवाह चुस्त बनाउनु पर्यो, सुधार गर्नु पर्यो र सँगसँगै आफूले हेर्ने जुन निकायगत अथवा विषयगत कार्यालयहरू छन् त्यो विषयगत कार्यालयहरूको सेवामा सन्तुष्टि दिनुपर्छ र त्यो गर्नुभयो भने 5 वर्षमा चुनाव जित्नुहुन्छ, नभए जित्नुहुन्न नि फेरि।
सुशासन विज्ञ केदार खड्का। अब अर्को सन्दर्भ, मङ्सिर 5 गते नेपालगञ्जमा आयोजना गर्न लागिएको नेपालगञ्ज म्याराथुन तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। म्याराथुनको आवश्यकताका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले हिजो पत्रकार सम्मेलन गरी जनाएको छ। नेपालगञ्ज म्याराथुनले पश्चिम नेपाललाई तरङ्गित पार्दै स्वास्थ्य जीवन खेलकुदप्रतिको आकर्षण र पर्यटन प्रबन्धनमा टेवा पुग्ने उद्देश्य र लक्ष्यका साथ उक्त म्याराथुन दौडको आयोजना गरिएको आयोजक टिमका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो। ग्लोबल समाचारमा खबर प्रकाशित छ। उता दाङको घराईमा आयोजित 15 वर्षमाथिको मिनी म्याराथनमा पुरुषतर्फ दीपक बोहरा र महिलातर्फ निम ओली च्याम्पियन हुनुभएको खबर कान्तिपुरमा प्रकाशित छ।
बालबालिका अनि बाल अधिकार सम्भवतः आजको विश्वमा सबैभन्दा धेरै सुनिने शब्द अनि विषयहरूमा पर्दछ। संयुक्त राष्ट्रसङ्घको बाल अधिकार सम्बन्धी महासन्धिलाई आज उद्धृत गर्न चाह्यौँ भने यसअनुसार देशको विशेष कानुनले तोकीबाहेक विश्वव्यापी रूपमा 18 वर्ष या कम उमेरका जनसङ्ख्यालाई बालबालिका भन्दछन्। सम्पूर्ण देश अनि समुदायलाई बालबालिका मैत्री वातावरण तथा कानुन तर्जुमा गर्न समेत यस महासन्धिले उत्प्रेरणा दिएको छ। बाल दिवसलाई विभिन्न देशमा भिन्न भिन्दै मितिमा मनाउँदै आएको भए पनि अन्तर्राष्ट्रिय रूपमा भने प्रत्येक वर्षको नोभेम्बर 20 तारिकमा मनाइन्छ। संयुक्त राष्ट्रसङ्घद्वारा 1954 नोभेम्बर 20 तारिकमा विश्वभरिका बालबालिकाहरूको आधारभूत आवश्यकताहरू पुरा गरी उनीहरूमा खुसियाली शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको हो, जसमा बालबालिकाहरूको हक अधिकारमाथि छलफल गरी उनीहरूको आधारभूत अधिकार समेत तोकिएको थियो। बालबालिकाहरूलाई मन नपराउने मान्छे सायदै नहोलन्, उनीहरूको निर्दोषपन, उनीहरूको मुस्कान अनि उनीहरूको त्यो तोते बोलीमा फिदा नहुने मान्छे पनि सायदै कमै होलन्। आज सन्दर्भ बाल अन्तर्राष्ट्रिय दिवसको रहेछ। आज नेपालगञ्जमा पनि विभिन्न सरकारवाला निकायहरूले बागेश्वरी मन्दिरको अगाडि पार्कमा चिल्ड्रेन पार्कमा सामूहिक रूपमा दिउँसो 1 बजे कार्यक्रमको समेत आयोजना गरिएको छ।
प्रदेश नम्बर 7 कै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा 5 महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतिनिधि सभा प्रत्याशीतर्फ 4 र प्रदेश सभामा एकजनाले उम्मेदवारी दिनुभएको हो। क्षेत्र नम्बर 1 मा वाम र लोकतान्त्रिक दुवै गठबन्धनबाट महिला उम्मेद्वारलाई महिलाकै चुनौती छ। यहाँ वाम गठबन्धनबाट एमाले नेत्री गरिमा शाह र काङ्ग्रेस नेत्री ईश्वरी नेउपाने भिड्दैछन्। क्षेत्र नम्बर 4 मा स्वतन्त्र उम्मेद्वार गीता राणाले प्रतिस्पर्धा गरिरहनु भएको छ। काङ्ग्रेसमा विलय हुनु अघिको फोरम लोकतान्त्रिकी उपाध्यक्ष समेत रहेकी राणालाई त्यहाँ वाम गठबन्धनका लेखराज भट्ट र काङ्ग्रेसका सुनिल कुमार भण्डारीलाई जित्नुपर्ने चुनौती छ। क्षेत्र नम्बर 5 मा काङ्ग्रेस नेत्री एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा वाम गठबन्धनका नारद मुनि नारासँग प्रतिस्पर्धामा उत्रनु भएको छ। डीआर पन्तले कान्तिपुरमा खबर लेख्नु भएको छ।
वाम गठबन्धनबाट प्रदेशसभा खा उम्मेद्वार प्रकाश शाहको चुनावी टोली बुधबार निर्धारित व्यवस्थापन पुग्दा रातको 12 बज्यो। दिनभर जयबागेश्वरी र काँडामा घर दैलो गर्न लाग्दै ढिलो भएपछि टोली रातारात हिँड्नु पर्ने अवस्था आएको हो। यो बाजुराको खबर रहेको छ। काङ्ग्रेसबाट प्रतिनिधि सभा सदस्य कविराज पण्डितको प्रचार टोली प्रदेश सभाकामा 2 साता लामो घर दैलो सकेर सदरमुकाम मारतडी फर्किए पनि एकै दिन विश्राम गर्न पाइएन। पण्डितले मारतडी पुगेकै दिन आसपासका बस्तीमा मतदातासँग भेटघाट गर्नुभयो। आजको कान्तिपुरमा खबर छ। पश्चिम डायरीमा बाल विवाहले पर्ने असरबारे बालबालिकाको भनाई।
सानो उमेर बु आमाले बच्चा बालबालिकाहरूलाई लु लाइफलाई गरेको बाल विवाह गरिन्छ र बाल विवाह गरेपछि उनीहरू पढ्न पाउँदैनन् लेख्न पाउँदैनन्।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज। कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस। बाल विवाह न्यूनीकरणका लागि सरकारी र गैर सरकारी निकाय क्षेत्रबाट प्रयास थालिएको छ, तर पनि बाल विवाह गर्नेहरूको संख्या बढ्दै गएको छ। यसैबीच हामीले बाल विवाहका कारण बालबालिकालाई परेको असरबारे नागरिक आवाज सङ्कलन गरेका छौँ। सुनौ बालबालिकाहरूको भनाई।
मेरो नाम मनिषा घोष छ, म सीमान्तर कलेजमा पढ्छु। धेरै हानि छ, उनको पढाइ लिखाइ छुट जान्छ या घरमा काम गराउँछ। गाउँ गाउँमै जाकर सबको जागरुक गर्न चाहिए कि इसको ना करें, सबको बताना चाहिए इसके बारे में।
फुल जमा फ्रॉम आचार्य रमेश चंद्र गर्ल्स इंटर कॉलेज विच इज लोकेटेड इन रुपेडिया इंडिया। आई वुड लाइक टू से दैट देयर आर मेनी हार्मफुल इफेक्ट्स बाय चाइल्ड मैरिज। सेक्सुअली ट्रांसमिटेड डिजीजेस आर आल्सो देयर सच एज सर्विक्स कैंसर एंड मेनी मोर, एंड द डेवलपमेंट ऑफ अ गर्ल इज नॉट कंप्लीटली डन आफ्टर मैरिज। थैंक यू।
अंकित मिश्रा, म चाहिँ नगर स्त्री बालका सञ्जालको सदस्य।
बाल विवाहले एउटा बाल श्रमलाई पनि बढावा दिन्छ। जुन बाल विवाह भयो भने घरेलु काम भए पनि जुन केटी मान्छे हुन्छ विवाह भएपछि घरेलु काममा लगाइन्छ, त्यसले उमेर अनुसार होइन धेरै काम गर्छ त्यसले, र यसले त्यसको शरीरमाथि बेफाइदा पार्छ।
सपना परेर बस्ने चाहिँ नेपालगञ्ज उपमहानगरपालिका बिलासु वडा नम्बर 16 बस्छु र म नगर स्त्री बाल सञ्जालको हालको सदस्य। र सानो उमेर बु आमाले बच्चा बालबालिकाहरू लाइफलाई गरेर उनको बाल विवाह गरिन्छ र बाल विवाह गरेपछि उनीहरू पढ्न पाउँदैनन् लेख्न पाउँदैनन्। विभिन्न बाल विभिन्न क्रियाकलापहरूबाट उनीहरू वञ्चित हुन्छन्, पढाइबाट वञ्चित हुन्छन् र विवाह गरेपछि उनीहरू पढाइबाट वञ्चित भएर उनीहरूको घरको मात्रै काममा लागेको हुन्छन्। उनीहरूलाई बाहिरको केही कामको थाहा तिनीहरू बाहिरको बारे बारेमा केही थाहा हुँदैन र थाहा नभएपछि तिनीहरूलाई विभिन्न किसिमको अवसरहरूबाट वञ्चित पनि भएका छन् र बालबालिकाहरू धेरै जस्तो शिक्षा नपाएर बालबालिकाहरू घरै बसेर अशिक्षित भएर तिनीहरूलाई कुनै पनि कुराहरूको ज्ञान हुँदैन।
सुर्खेत जिल्लाको क्षेत्र नम्बर 2 अन्तर्गत प्रदेशसभा कका उम्मेद्वार एवं एमाले नेता एमलाल कडेल र 6 नम्बर प्रदेशलाई संविधान सभाबाट निर्माण भएको प्रदेश मान्न तयार नरहेको बताउनु भएको छ। मध्यपश्चिमका 10 जिल्ला समेत सुदूरपश्चिमसँग गाभेर एकीकृत प्रदेशको खाका सार्वजनिक भएपछि यो क्षेत्र आन्दोलित भएको थियो। त्यसमा सुर्खेतका 3 र जुम्लाका 1 गरी 4 जनाले ज्यान गुमाए। अन्तत संविधान सभा आन्दोलनकै बलमा कर्णालीका 5, भेरीका 3 र राप्तीका 2 जिल्ला समेटेर 6 नम्बर प्रदेश घोषणा गर्न बाध्य भयौँ। 6 प्रदेशलाई संविधान सभाले औपचारिकता मात्र बनाएको हो। यो त जनताको बलिदानबाट निर्माण भएको प्रदेश हो। उहाँ भन्नुहुन्छ, अब विकासको ठुलो चुनौती रहेको छ। प्रकाश अधिकारीले कान्तिपुरमा खबर लेख्नु भएको छ। उता रोल्पामा काठमाडौँ क्षेत्र नम्बर 6 प्रतिनिधि सभा उम्मेद्वार बन्नुभएका माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी मतदातासहित भोट माग्न व्यस्त हुनुहुन्छ। उहाँका छोरा सन्तोष भने रोल्पा स्थित जिल्ला प्रहरीको हिरासतमा हुनुहुन्छ। बाबु र छोरा बीच संवाद हुन भने पाएको छैन। छोरा पक्राउबारे बाबुले अहिलेसम्म सोधखोज नगरेको खबर काशीराम डाङ्गीले कान्तिपुरमा लेख्नु भएको छ।
बाजुरामा एजेन्डा होइन नमस्कारको प्रतिस्पर्धा छ। प्रदेश नम्बर 7 काङ्ग्रेसबाट प्रदेशसभा खाका उम्मेद्वार पदम बहादुर शाहीले डोगडी गाउँका मतदाताको घर घरमा पुगेर नमस्कार गर्दै भोट माग्नुभयो। त्यसैको भोलिपल्ट उहाँका प्रतिस्पर्धा प्रकाश शाह पनि नम्र शैलीमा नमस्कार गर्दै डोगडीवासीका घरमा पुगे हात जोड्दै। डोगडीवासी शाहीले आफ्नो भोट बैङ्क ठान्ने भएकाले त्यस गाउँमा उहाँको एक सरो नमस्कार गर्दै भोट माग्नुभयो। उता सल्यानमा पनि मतदान मिति नजिकिँदै गर्दा जिल्लामा दलहरूले प्रचार प्रसार कार्यालय तीव्र पारेका छन्। लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेद्वारहरूले हरेक टोल टोलमा पुगेर मतदाता भेटघाट र चुनावी सभा गरिरहेका छन्। यता नेपालगञ्जमा पनि प्रतिनिधि र प्रदेशसभाको आसन निर्वाचन प्रचारका लागि दलहरू चुनावी चिन्ह अङ्कित ब्यानर र पर्चाको माला गाँसेर पोल तथा घरमा झुन्ड्याउने प्रतिस्पर्धा चलेको छ। पर्चाले सहर मात्रै होइन गाउँका मुख्य चोकहरू पनि रङ्गिएका छन्। नेपालगञ्जका मुख्य चोकहरू धम्बोजी, त्रिभुवन चौक, बिपी चौक, एकलैनी, फुलटेक्रा लगायत टोलमा ब्यानर, झण्डा र प्रचार सामग्री राखिएका छन्। सहरभरि पर्चा नै पर्चा देखिन थालेको छ। उम्मेद्वारहरूको फोटोसहितको ठुला होर्डिङ बोर्ड घरका छतमा राखिएका छन्। मतदातालाई आकर्षित गर्न र जनमत देखाउन उनीहरू आक्रामक प्रचारमा लागेका खबरहरू कान्तिपुरमा छापिएको छ। यता बाजुरामा पहिलो चरणको निर्वाचन हुने मिति 7 दिनभित्र बाँकी रहँदा निर्वाचनका लागि विकट क्षेत्रमा तोकिएको कर्मचारी हिजो सदरमुकाम सम्बन्धित केन्द्रतर्फ हिँडेका छन्। जिल्लामा सबैभन्दा टाढाको हिमाली गाउँपालिका बिछ्याको गुम्बा मतदान केन्द्रमा तोकिएको कर्मचारी टोली सुरक्षाकर्मीसहित हिजो मारतडीबाट प्रस्थान गरेको छ। गुम्बा पुग्न कम्तीमा 4 दिन पैदल हिँड्नुपर्छ। गुम्बा मतदान केन्द्रमा 30 मतदाता रहेका छन्। पूर्वोत्तर क्षेत्रमा पर्ने जगन्नाथ स्वामी, कार्तिक बुढा, नन्दा लगायत नगरपालिका अन्तर्गतका मतदान केन्द्रहरूमा सोमबारदेखि कर्मचारी प्रस्थान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कान्तिपुरमा खबर छ।
जुम्ला घोडेसिमकी काली रोकाया महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। उहाँ सुरक्षित सुत्केरी र नियमित गर्भजाँचका बारेमा सुझाउँदै हिँड्नुहुन्छ। तर उहाँले अस्पतालमा जान नसकेर घरमै 3 सन्तान जन्माउनु भयो। नियमित गर्भजाँच, सुरक्षित सुत्केरी र पोसिलो खानेकुराका बारेमा निकै जानकार उहाँको घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ। नजिकै सुत्केरी गराउन मिल्ने स्वास्थ्य संस्था नहुँदा उहाँ जस्तै गाउँका झन्डै 300+ महिला घरमै सुत्केरी हुन बाध्य भएका छन्। डिबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्जका अधिकांश मासु पसल दर्ता बिना नै सञ्चालन, 3 दिनभित्र मापदण्ड पुरा नगरे कारवाही गरिने।
बाँकेमा सुरक्षा सक्रियता बढ्यो, 2 पक्राउ। रोल्पामा 7 थान ग्रेनेड बरामद, विप्लवका 6 कार्यकर्ता पक्राउ।
बाँकेमा सिमानामा भारतीय सडकका कारण बाढीको जोखिम बढ्दै 93,000 प्रभावित। निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाउन सफल सुरक्षा व्यवस्था कडा बनाई सफल गराउने प्रधानमन्त्रीको प्रतिबद्धता।
र नेपालगञ्ज पीस म्याराथन प्रतियोगिता भोलिदेखि हुँदै तयारी पुरा। आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस बाँकेमा पनि मनाइँदै।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज मङ्सिर 4 सोमबार नोभेम्बर 20, आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।